हामी संसारमा छौं तर हामी संसारको होइनौ। यो संसारबाट हामीहरू अलग गरिएका छौँ, हामी छुट्याइएका छौँ, हामी स्वयं आफ्नै होइनौ। हामीहरू मोल तिरेर किनिएका हौ, हामी परमेश्वरका हौ र स्वर्ग हाम्रो घर हो, हाम्रो नागरिकता स्वर्गमा छ। त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौँ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीर जस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ। प्रियहरू, जसै हामी हाम्रो राजा येशूको पुनरागमनको हामी प्रतीक्षा गर्छौँ, हामीले हाम्रो प्रवासको सम्पूर्ण जीवन कसरी बिताउनुपर्छ, हामी संसारमा छौँ तर संसारको होइन, तर हाम्रो संसारमा रहँदाको जीवन कस्तो हुनुपर्दछ, आउनुहोस् पत्रुस एक अध्यायबाट हामी यसको उत्तरलाई विचार गर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा पहिलो पत्रुसलाई पठाउनुहोस्। तपाईँसँग बाइबल छैन भने हामीसँग उपलब्ध केही बाइबलहरू छन्, तपाईँले लिन सक्नुहुन्छ, वा तपाईँले दायाँ बायाँ तपाईँको साथीबाट तपाईँले बाइबल सेयर गरेर हेर्न सक्नुहुन्छ। पहिलो पत्रुस बाइबलको लगभग अन्तिमतिरकै पुस्तक हो। तपाईँले पछाडिबाट सुरु गर्नुभयो भने तपाईँले प्रकाशको पुस्तकलाई पाउनुहुन्छ, अनि तपाईँ केही पानाहरू पल्टाउँदै गर्नुभयो भने तपाईँले युहन्ना साथै तपाईँले पहिलो पत्रुसलाई भेटाउनुहुनेछ। हामीले विगत केही हप्ताहरूदेखि परमेश्वरको वचनलाई यही पत्र पत्रुसको पहिलो पत्रबाट श्रृङ्खलाबद्ध तरिकाले हेरिरहेका छौँ। हामीले एक अध्यायको एक पदबाट सुरु गरेर आज हामी एक अध्यायको 17 पदमा आइपुगेका छौँ। आज हामी 17 पददेखि 21 पदसम्मबाट हेर्दैछौँ। यो तपाईँले पाइसक्नु भएको छ भने कृपया तपाईँ सबैले जसै म पढ्छ आफ्नो बाइबलमा हेर्नुहोला। पहिलो पत्रुस एक अध्यायको 17 पद, पनपक्षीय नगरी मानिसको काम अनुसार इन्साफ गर्नुहुनेलाई पिता भने पुकार गर्छौ भने तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताओ। तिमीहरू जान्दछौ कि आफ्ना पिता पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि सुन वा चाँदी जस्ता नासुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्याइएका होइनौ, तर निष्कोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्याइएका छौ। उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूको खातिर समयको अन्त्यमा प्रकट हुनुभयो। उहाँद्वारा परमेश्वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, ताकि तिमीहरूको विश्वास र आशा परमेश्वरमा रहोस्। हाम्रो प्रवासको सम्पूर्ण समय हामीले कसरी बिताउनु पर्दछ, 17-21 पदले एउटा उत्तर दिँदछ कि हामीले हाम्रो प्रवासको सम्पूर्ण समय परमेश्वरको भयमा बिताउनु पर्दछ। हाम्रो प्रवासको सम्पूर्ण समय हामीले परमेश्वरको भयमा बिताउनु पर्दछ। परमेश्वरको भय मान्नुपर्ने बाइबलको आग्रह हो र परमेश्वरको भय मान्नुपर्ने त्यो बाइबलमा आधार पनि छ। वचनको दुईवटा बुदाहरू हुनेछन्। यदि तपाईँले वचनको बुदा टिप्ने गर्नुभएको छ भने यसमा नियमित रूपमा तपाईँ आइराख्नु भएको छ, तपाईँलाई थाहा छ कि जसै म वचन बुदाहरू दिन्छु तपाईँबाट यही आशा गरिन्छ कि तपाईँले वचन बुदा टिप्नुहुनेछ। तपाईँ आज हामीसँग पहिलोचोटि सङ्गति गरिराख्नु भएको छ भने म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँले आफूसँग भएको कलम कपी प्रयोग गर्नुहोस् वा तपाईँलाई दिएको बुलेटिनको प्रयोग गर्नुहोस् र बुलेटिनको पछाडिपट्टि तपाईँले त्यहाँनिर खाली भाग देख्नुहुन्छ, त्यो खाली भाग हेरेर तपाईँले त्यो खाली भागमा वचन नोटको भागमा तपाईँले आजको वचन टिप्न सक्नुहुन्छ। दुईवटा कुराहरू तपाईँ टिप्न सक्नुहुन्छ, दुईवटा कुराहरू। पहिलो, परमेश्वरको भय मान्नुपर्ने आग्रह, परमेश्वरको भय मान्नुपर्ने आग्रह। र दोस्रो, परमेश्वरको भय मान्नुपर्ने आधार, दोस्रो परमेश्वरको भय मान्नुपर्ने आधार। द एक्जोर्टेसन फर फियरिङ गड एन्ड द एक्जोर्टेसन एन्ड द बेसिस अफ फियरिङ गड, द एक्जोर्टेसन अफ फियरिङ गड एन्ड द बेसिस अफ फियरिङ गड। परमेश्वरको आज्ञा मान्नुपर्ने, सरी, परमेश्वरको भय मान्नुपर्ने आग्रह र परमेश्वरको भय मान्नुपर्ने आधार। अथवा यो लामो भयो भने तपाईँले दुईवटा साधारण शब्द लेख्न सक्नुहुन्छ। पहिलो तपाईँले आग्रह शब्द लेख्न सक्नुहुन्छ, दोस्रो तपाईँले आधार। हामी सुरुमा हेर्नेछौँ परमेश्वरको भय मान्नुपर्ने आग्रह, बिन्ती अथवा आज्ञा, आदेश। हामी यसलाई जसरी पनि बुझ्न सक्छौँ। पद 17 हेर्नुहोस् न, पनपक्षी नगरी मानिसको काम अनुसार इन्साफ गर्नुहुनेलाई पिता भनी पुकार गर्छौ भने तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताओ। यो वचनको आग्रह हो। संसारले परमेश्वरको डर मान्दैन, तिनीहरूको आँखाको सामुन्ने परमेश्वरको भय छैन। आदमका स्वभाव लिएर जन्मिने कसैले पनि सर्वशक्तिमान परमेश्वरको भय मान्दैन। आदममा मरेका र ख्रिस्टको धार्मिकता बिनाको मानिसहरू मूर्खतापूर्ण तरिकाले सर्वशक्तिमान परमेश्वरको सामु निडर खडा हुन्छ। आत्मिक अन्धपनले तिनीहरूलाई परमेश्वरको भय मान्न अनुमति दिँदैन। तर हामी संसारबाट अलग गरिएका छौँ, हामी संसारमा छैनौँ, हामी संसारको होइनौ, हामी संसारमा छौँ संसारको होइनौ। त्यसकारण पत्रुस हामीलाई आग्रह गर्छौँ कि क्रिस्चियनहरू तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग भयसँग बिताओ। सम्पूर्ण समय प्रवासभरिको तिमीहरूको समय परमेश्वरको डरमा बिताओ। शनिबारको दिनमा मात्र होइन तर सम्पूर्ण समय प्रवास जीवनभर परमेश्वरको भयमा बिताओ। तर परमेश्वरको भय मान्नु भनेको के हो? परमेश्वरको डर मान्नु भनेको के हो? परमेश्वरको डर मान्नु भनेको यदि राम्रोसँग जिएन भने परमेश्वरले हामीलाई सजाय दिनुहुन्छ वा दण्ड दिनुहुन्छ वा हामीले हाम्रो मुक्ति गुमाउनेछौँ भनेर डराउनु होइन। हामीले हाम्रो मुक्ति प्राप्त गर्नको निम्ति हाम्रो तर्फबाट केही गरेका छैनौँ र यसलाई गुमाउनलाई हामी केही गर्न सक्दैनौँ। कमाउने र गुमाउने हाम्रो बसको कुरा होइन, ख्रिस्टले कमाउनु भयो र ख्रिस्टले नै हाम्रो मुक्ति सुरक्षित राख्नुहुनेछ। अगाडिको वचनहरू हामीले सुनिरहेका थियौँ। सो परमेश्वरको भय मान्नु भनेको के हो? भय मान्नु भनेको कि भय दुई किसिमका छन्। भय दुई किसिमका छ, एउटा भनेको सर्भाइल फियर, अर्को भनेको फिलियल फियर। सर्भाइल एन्ड फिलियल फियर अर्थात् कैदीको डर र पुत्रको डर, दुई खालको डर छ। कैदीको डर एक थुनामा परे कैदमा भएको मानिसले मान्ने डर र एउटा पुत्रले मान्ने डर बिच त्यहाँनिर भिन्नता छ। कैदीको डरले यातना दिने व्यक्तिप्रतिको एक कैदीको डरलाई जनाउँदछ। एक यातना दिने व्यक्तिको सामु कैदी छडी खाने उसबाट पिटाई खाने डरले कामिरहेको अवस्थालाई देखाउँछ भने पुत्रको डरले पिताप्रतिको पुत्रको डर अथवा आदर सम्मान र श्रद्धालाई जनाउँछ। पुत्रलाई यहाँ पुत्रको किसिमको डरको बारेमा कुरा गरिरहेका छन्, कैदीको किसिमको डरको कुरा गरिरहेका छैनन्। क्रिस्चियनहरू परमेश्वरलाई पिता मानी पुत्रको रूपमा डर मान्छन्। एक क्रिस्चियनले यस अर्थमा परमेश्वरको डर राख्दछ कि उसलाई छुटकारा दिनुहुने परमेश्वरलाई अप्रसन्न तुल्याउने डर राख्छ। उसको कारण परमेश्वरको अपमान हुने कुरालाई लिएर एक क्रिस्चियन आतिन्छ। क्रिस्चियनले सबैभन्दा बढी परमेश्वरलाई अप्रसन्न तुल्याउने डर मान्छ। क्रिस्चियनले मानिसहरूको भन्दा परमेश्वरको अनादर गर्न डराउँछ। एक क्रिस्चियनको लागि सबैभन्दा बढी परमेश्वरको नाउँ र परमेश्वरको महिमाले सरकार राख्दछ। प्रिय, मैले भर्खरै भनेकै कुराले के तपाईँको जीवनलाई वर्णन गर्दैछ? के तपाईँ परमेश्वरको आदरपूर्ण भय मान्नुहुन्छ? के तपाईँ परमेश्वरको भयमा जिउनुहुन्छ? कृपया म यो गर्न सक्दिनँ किनकि म परमेश्वरको भय मान्छु भने तपाईँले भन्नुभएको अन्तिमचोटि कहिले थियो? आई क्यानट दिस, प्लिज आई क्यानट बिकज आई फियर गड, म परमेश्वरको भय मान्छु भनेर कुनै कुरा इन्कार्नु भएको तपाईँले अन्तिमचोटि कहिले थियो? कामको क्षेत्रमा, अध्ययनको क्षेत्रमा, सम्बन्धको क्षेत्रमा, के तपाईँ आफ्नो वैवाहिक जीवनमा परमेश्वरको आदर गर्नुहुन्छ? के तपाईँ आफ्नो काम र अध्ययनको क्षेत्रमा परमेश्वरको भय मान्नुहुन्छ? म्याथ्यू हेनरी यसरी भन्नुहुन्छ कि जहाँ परमेश्वरको डर हुँदैन त्यहाँ कुनै असल कुराको आशा गर्न सकिँदैन। यदि तपाईँ क्रिस्चियन होइन भने झन् बढी तपाईँले परमेश्वरको डर मान्नुपर्छ। तपाईँले झन् दासको रूपमा परमेश्वरको डर मान्नुपर्छ। जीवित परमेश्वरको हातमा पर्नु डर लाग्दो कुरा हो भने बाइबलले हामीलाई बताउँदछ। तपाईँले परमेश्वरसँग मिलाप गर्ने, परमेश्वरसँग मिलापमा आउने त्यो बाटो खोज्नुपर्छ। तपाईँले परमेश्वरलाई चुनौती दिन मिल्दैन, त्यो मूर्खता हो। सो परमेश्वरको भय मान्नुपर्ने यो बाइबलको आग्रह हो। तर परमेश्वरको भय मान्नुपर्ने बाइबलले यहाँनिर हामीलाई आदर पनि दिएको छ। वचनको दोस्रो बुदा आदर, अथवा आदरलाई तपाईँले कारण पनि भनेर बुझ्न सक्नुहुन्छ। र बढी समय, आजको वचनको बढी समय हामी यो दोस्रो बुदामा हामी बिताउनेछौँ। परमेश्वरको भय मान्नुपर्ने आदर, हामी परमेश्वरको भय किन मान्छौँ? किनकि हामी परमेश्वरलाई चिन्दछौँ। पहिलो कुरा, किनकि हामी परमेश्वरलाई चिन्दछौँ। पहिलो आदर भनेको, पहिलो आधार बेसिस भनेको हामी परमेश्वरलाई चिन्दछौँ। हामी परमेश्वरलाई हाम्रो पिताको रूपमा चिन्दछौँ। हामी हाम्रो परमेश्वरलाई पिताको रूपमा चिन्दछौँ। पद 17 कमा हेर्नुहोस् न, पनपक्ष नगरी मानिसको कामअनुसार इन्साफ गर्नुहुनेलाई पिता भनी पुकारा गर्छौँ भने, पिता भनी पुकारा गर्छौँ भने, यसको अर्थ परमेश्वर लाई हामी हाम्रो पिता भनी हामी पुकार गर्छौँ। हामीले किन परमेश्वरको डर मान्नुपर्छ? किनकि परमेश्वर हाम्रो पिता हुनुहुन्छ। यदि तपाईँले परमेश्वरलाई आफ्नो पिताको रूपमा जान्नुभएको छैन, चिन्नु भएको छैन भने तपाईँले अहिलेसम्म क्रिस्चियन हुनु भनेको के हो भन्ने कुरै बुझ्नु भएको छैन। जे आई प्याकर भन्नुहुन्छ, यदि तपाईँ कोही व्यक्तिले क्रिस्चियन मतलाई कतिको राम्ररी बुझेको छ भनी न्याय गर्न चाहनुहुन्छ भने उसले आफैलाई परमेश्वरको सन्तानको रूपमा र परमेश्वरलाई उसको पिताको रूपमा कतिको हेर्छ बुझेको छ त्यो पत्ता लगाउनुहोस्। यदि ऊ परमेश्वरको सन्तान हो र परमेश्वर उसको पिता हुनुहुन्छ भने विचारले उसको आराधना प्रार्थना र सम्पूर्ण जीवन प्रवासको जीवन नियन्त्रण गरेको छैन भने यसको अर्थ उसले क्रिस्चियन मतलाई त्यति राम्रोसँग बुझेको छैन। क्रिस्चियनहरूको निम्ति परमेश्वर पिता हुनुहुन्छ र क्रिस्चियनहरू परमेश्वरका सन्तान हुन्। संसारमा धेरै धर्महरू छन् तर ती धर्महरू भन्दा क्रिस्चियन धर्मले एउटा कुरालाई अलग गर्छ, त्यो भनेको परमेश्वरसँगको सम्बन्धले। तपाईँ यदि यहाँ प्रभु बिना यीशु बिना हुनुहुन्छ भने तपाईँले आफ्नो भगवान्लाई ईश्वरलाई अन्तिमचोटि पिताको रूपमा बुबाको रूपमा फादरको रूपमा पुकार गर्नुभएको अहिले थियो, त्यो तपाईँसँग छैन किनकि तपाईँसँग परमेश्वरसँग व्यक्तिगत सम्बन्ध छैन। परमेश्वर छ तपाईँको लागि तर उहाँ माथि हुनुहुन्छ, कहाँ हुनुहुन्छ, घरिघरि उहाँलाई तपाईँको आफ्नो जीवनभरि कामना पुरा गर्नको निम्ति पुकारा गर्ने मात्र हो। तर बाइबलको परमेश्वर सम्बन्ध राख्नुहुने परमेश्वर हुन्छ, उहाँ हाम्रो पिता बन्नुभएको छ। परमेश्वर हाम्रो पिता हुनुहुन्छ र हामी उहाँका सन्तान हौ, तर यो हाम्रो जन्मसिद्ध विशेष अधिकार भने होइन। हामी जन्मदै परमेश्वरको सन्तान भएर आएको होइनौँ, हामी जन्मदै क्रिस्चियन भएर कोही पनि आएका छैनौँ। हामी परमेश्वरको सन्तान सधैँ हामी परमेश्वरको सन्तान थिएनौँ। हामी सबै एकपल्ट हामी सधैँ बाँकी मानिस सर क्रोधका सन्तान थियौँ भने हामीलाई एफिसी 2 अध्यायले भन्दछ। तर समयको पूर्णतामा परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो, व्यवस्थाको अधीनमा रहनेहरूलाई हामीहरूलाई मोल तिरेर छुट्याउनलाई उहाँ पठाइनु भयो ताकि हामी पुत्रको पुरा हक प्राप्त गर्न सकौँ। हामी परमेश्वरको सन्तान थिएनौँ तर ख्रिस्टद्वारा परमेश्वरले हामीलाई उहाँको सन्तान बनाउनु भएको छ। यदि हामी परमेश्वरको सन्तान थियौँ र परमेश्वरको सन्तान बनेका छौँ भने तपाईँ पनि बन्न सक्नुहुन्छ, यदि तपाईँ ख्रिस्टको सन्तान मध्येको परमेश्वरको सन्तान मध्येको हुनुहुन्न भने। पावल भन्छन् कि तिमीहरू पुत्र भएका हुनाले परमेश्वरको आफ्ना पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनु भयो जसले हे अब्बा पिता भनेर पुकार्नुहुन्छ। यसकारण परमेश्वरद्वारा तिमी अब उपरान्त दास होइनौ तर पुत्र हो, र पुत्र हो भने त उत्तराधिकारी पनि हो। के तपाईँले परमेश्वरलाई तपाईँको पिताको रूपमा चिन्नुभएको छ? इज गड योर फादर? के परमेश्वर तपाईँको पिता हो? के स्वर्गीय पितासँग तपाईँको सम्बन्ध छ? के उहाँसँगको सम्बन्धले तपाईँलाई प्रवासको सम्पूर्ण समय डरसँग पिताको आदर र सम्मानका साथ बिताउन प्रेरित गरेको छ? परमेश्वर पिता हुनुहुन्छ भन्ने बुझाइले के तपाईँको आराधना र प्रार्थना मात्र होइन प्रवासको सम्पूर्ण जीवन नियन्त्रण गरेको छ? सायद तपाईँ यतिखेर यस्तो विचार गर्दै हुनुहुन्छ होला कि यदि परमेश्वर मेरो पिता हो भने, परमेश्वर मेरो बुबा हुनुहुन्छ भने म जसरी जे पनि उहाँले क्षमा गरिहाल्नुहुन्छ नि। उहाँ मेरो पिता हुनुहुन्छ, उहाँको हृदय ठुलो छ, किन यसलाई ठुलो कुरा बनाइ राख्ने? ओ प्रियहरू, यद्यपि हामी परमेश्वरलाई पिता भनी पुकारा गर्छौँ, यद्यपि परमेश्वर हाम्रो पिता भन्नुभएको छ, यद्यपि उहाँसँग हाम्रो व्यक्तिगत रूपमा घनिष्ठ सम्बन्ध छ, हामीले उहाँप्रति सधैँ एक स्वस्थ आदर र आराधना कायम राख्नुपर्दछ। यस परमेश्वर पिता हुनु भन्नुभएको छ तर यसको मतलब उहाँसँग हामीले क्याजुअल सम्बन्ध राख्न मिल्दैन, परमेश्वरसँग ख्याल ठट्टा गर्न मिल्दैन। यो कहिले नबिर्सिनुहोस् कि परमेश्वर जसलाई पत्रुसले भन्दछ कि हामी पिता भनी पुकार्छौँ, उहाँ पनपक्ष नगरी मानिसको काम अनुसार इन्साफ गर्नुहुने धर्मी र न्यायी परमेश्वर पनि हुनुहुन्छ। हामी परमेश्वरलाई पिताको रूपमा चिन्दछौँ, हामी परमेश्वरलाई धर्मी न्यायकर्ताको रूपमा पनि चिन्दछौँ, धर्मी न्यायकर्ताको रूपमा पनि। परमेश्वरले पनपक्ष नगरी मानिसको काम अनुसार इन्साफ गर्नुहुन्छ, अर्थात् न्याय गर्ने क्रममा परमेश्वरले कुनै भेद राख्नुहुन्न, उहाँले पश्चाताप गर्नुहुन्न, परमेश्वरले मानिसको मुख हेरेर न्याय गर्नुहुन्न किनकि उहाँ मानिस हुनुहुन्न। तर उहाँले ठिक किसिमले न्याय गर्नुहुन्छ, ठिक किसिमले इन्साफ गर्नुहुन्छ। यूहन्ना 7:24 हामीलाई यही कुरा दावी गर्दछ। परमेश्वरले के को आधारमा मानिसको न्याय गर्नुहुन्छ? के को आधारमा? पत्रुस भन्छन् मानिसको काम अनुसार, मानिसको कामको आधारमा। तर पत्रुसको अर्थ यो होइन कि हाम्रो कामहरूको आधारमा परमेश्वरले हामीलाई स्वीकार्नुहुन्छ, पत्रुसले त्यो कुरा गरिरहेका छैनन्। तपाईँ र मैले कमाएको पुण्यको, तपाईँ र मेरो धर्मको आधारमा, तपाईँ र मेरो चर्च गई बाइबल अध्ययन दशंसा दियाईको आधारमा परमेश्वर हामीलाई स्वीकार गर्नुहुन्न। व्यवस्थाको कामद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन। वचनले भन्छ हामी केवल अनुग्रहबाट विश्वासद्वारा उद्धार पाएका छौँ, र यो हामीहरू आफैबाट होइन, यो त परमेश्वरको दान हो, कर्महरूद्वारा होइन, नत्र मानिसले घमण्ड गर्नेछ। काम अनुसार हुने इन्साफले कामद्वारा मुक्ति हुने अर्थ दिँदैन, बरु तिनीहरूले न्यायको उचित मापदण्डको रूपमा सेवा गर्छन्, जसको आधारमा परमेश्वरले विश्वासीलाई इनाम दिनुहुन्छ। ख्रिस्टको पुनरागमनमा विश्वासीहरूको पनि न्याय हुनेछ, तर मुक्तिको निम्ति होइन, इनामको निम्ति, इनामको निम्ति। पत्रुसले त्यो कुरा बताइरहेको छ, इनामको निम्ति हाम्रो पनि न्याय हुनेछ, मुक्तिको निम्ति होइन, इनामको निम्ति। हामीले मुक्ति पाइसकेका छौँ, हामीले मुक्ति पाइरहेका छौँ, र हामीले मुक्ति पाउनेछौँ। ख्रिस्ट हाम्रो निम्ति मर्नुभएको छ, परमेश्वरको अनुग्रहमा परमेश्वरले हामीलाई हाम्रो पापबाट उद्धार गरिसक्नुभएको छ, गर्नुहुँदैछ, गर्नुहुनेछ पूर्ण रूपमा। तर इनामको कुरा बाइबलले धेरै हामीलाई बताउँछ, जसको निम्ति हाम्रो कामको आधारमा परमेश्वरले इनामको फैसला गर्नुहुनेछ। दोस्रो कोरिन्थी 5:9-10 पावल यसरी भन्छन्, यसैकारण चाहे हामी शरीरमा हौ, चाहे अलग रहौं, उहाँलाई अथवा परमेश्वरलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ, किनकि हामी सबै ख्रिस्टका न्याय आसनको सामने खडा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। इनामको कुरा भइरहेको छ, प्रतिफलको कुरा भइरहेको छ। यसको अर्थ प्रियहरू, तपाईँको प्रत्येक कामको अभिलेख परमेश्वरले राख्नुहुन्छ। गड रेकर्ड्स इच एन्ड एभ्री डिड अफ योर्स। परमेश्वरले मानिसका सबै कामहरू याद राख्नुहुन्छ, सबै काम, तपाईँले के गर्नुहुन्छ, सबै कुरा परमेश्वरको मानव खातामा राखिएको छ, उतारिएको छ। तपाईँको मुखबाट निस्किने हरेक खराब बोली, अरूप्रतिको तपाईँको दुर्व्यवहार, तपाईँको क्रोध, तपाईँको निष्क्रिय अभिभावकीय भूमिका, आफ्नो पति र पत्नीप्रतिको गलत व्यवहार, कामप्रतिको बेइमानी, साथै यस सूचीमा नपरेको तपाईँको प्रत्येक खराब कामहरू परमेश्वर जान्नुहुन्छ, परमेश्वर जान्नुहुन्छ। त्यति मात्र होइन, तपाईँले गर्ने असल काम तर खराब अभिप्रायले, ब्याड इन्टेन्सनले गर्ने काम पनि परमेश्वर जान्नुहुन्छ। पहिलो सामुएल 1:7 यसरी भन्दछ, परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, परमप्रभुले हृदय हेरेर विचार गर्नुहुन्छ, परमप्रभुले हृदय हेरेर विचार गर्नुहुन्छ। के म तपाईँलाई डर देखाएर परमेश्वरको भय मान्ने बनाउनु कोसिस गर्दैछु यहाँ? के म तपाईँलाई डर देखाउनु खोजिरहेको छु यहाँ कि परमेश्वर सबै कुरा देख्नुहुन्छ? होसियार होइन प्रियहरू, मलाई गलत नबुझ्नुहोस्, म व्यवस्थावादी होइन, म व्यवस्थावादी होइन, तर म व्यवस्था विरोधी पनि होइन, म व्यवस्था विरोधी पनि होइन। प्रियहरू, परमेश्वरको परिवारमा हामी प्रत्येकले हाम्रो प्रवासको जीवन बिताउने, कसरी बिताउने भनी सावधान हुन आवश्यक छ, सावधान हुन आवश्यक छ, किनकि हामीले पिता पनि पुकार गर्ने परमेश्वर नै पनपक्ष नगरी, पक्षपात नगरी, मानिसको काम अनुसार इन्साफ गर्नुहुने धर्मी परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रो पिता बन्नुभएको छ, यसले उहाँको चरित्रलाई परिवर्तन गर्दैन, उहाँ धर्मी हुनुहुन्छ, उहाँ इन्साफ गर्ने परमेश्वर हुनुहुन्छ। परमेश्वर हाम्रो पिता बन्नुभएको कुराले हामीलाई पापको निम्ति स्वतन्त्रता दिँदैन, तर उहाँलाई आदर गर्ने, उहाँको भय मान्ने हामीलाई कारण दिँदछ। यदि हामी उहाँलाई पिता भनी पुकार गर्छौँ भने हाम्रो प्रवासको सम्पूर्ण समय हामीले डरसँग बिताउनुपर्छ। यो वचनको आग्रह हो, र यो आग्रह नयाँ करारको आग्रह हो, ख्रिस्टको पुनरुत्थान पछिको आग्रह हो। यो पुरानो करारमा भएको, यानि इलेभीको पुस्तकबाट हामीले पढिरहेको छैनौँ, यहाँ हामी पत्रबाट पढिरहेको छौँ। येशू ख्रिस्टको पुनरुत्थान पछि मण्डलीहरू कसरी जिउनुपर्छ भन्ने विषयमा लेखिएको पत्रबाट हामी पढिरहेको छौँ कि विश्वासीहरू, ख्रिस्टियनहरू, तिमीहरू संसारमा छौ, संसारको होइनौ, त्यसकारणले संसारमा रहिन्जेल तिमीहरूले आफ्नो प्रवासको सम्पूर्ण समय परमेश्वरको भयमा बिताऊ, मानिसको भयमा होइन, देशको कानुनको भन्दा सबभन्दा माथि परमेश्वरको भयमा बिताऊ। यो वचनको आग्रह हो, हाम्रो प्रवासको सम्पूर्ण समय हामीले परमेश्वरको भय मानेर बिताउनुपर्छ। र दोस्रो आधार, हामीले हाम्रो प्रवासको सम्पूर्ण समय परमेश्वरको भय मानेर बिताउनु पर्ने दोस्रो आधार, किनकि हामी हाम्रो छुटकाराको मोल जान्दछौँ, हामी छुटकाराको मोल जान्दछौँ। पहिला हामी परमेश्वरलाई चिन्दछौँ, आदर पहिलो हामी परमेश्वरलाई चिन्दछौँ, परमेश्वरलाई चिन्दछौँ, त्यसको मूल हामी दुईवटा कुरा हेरौँ, हामी परमेश्वरलाई पिताको रूपमा चिन्दछौँ र परमेश्वरलाई हामी न्यायकर्ताको रूपमा चिन्दछौँ। दोस्रो, किनकि हामी हाम्रो छुटकाराको मोल जान्दछौँ, हाम्रो उद्धारको निम्ति कति खर्च भएको थियो, के लागेको थियो, हामी त्यो जान्दछौँ, हामी त्यो बुझ्दछौँ। 18 पददेखि हेर्नुहोस् न, तिमीहरू जान्दछौ कि आफ्ना पिता पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि सुन वा चाँदी जस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्याइएका होइनौ, तर निष्कोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्याइएका छौ। पद 18 तिमीहरू जान्दछौ भनी सुरु गरेको छ यहाँनिर, तर यसलाई वास्तवमा यसरी पनि हामी पढ्न सक्छौँ कि यो जानेर, नोइङ दिस, अङ्ग्रेजीको सिधै अनुवाद गर्ने भने यो जानेर तिमीले आफ्नो प्रवासको सम्पूर्ण समय डरसँग बिताओ कि आफ्ना पिता पुर्खाहरूबाट आएका नाश अथवा व्यर्थका कुराहरूदेखि सुन वा चाँदी जस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी छुटाएको होइनौ, तर निष्खोट र निष्कलङ्क जस्तो थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुटाइएका, यो जानेर तिमीहरूले आफ्नो प्रवासको सम्पूर्ण समय डरसँग बिताओ। यहाँ छुटकारा भन्ने शब्द प्रयोग गरेको छ, छुटकारा भन्ने शब्द, छुटकारा शब्द यो अर्थसँग, पैसासँग सम्बन्धित शब्द हो र यो दासत्व प्रणालीबाट आएको शब्द हो। छुटकारा शब्द प्राचीन संसारमा दासत्व अर्थमा अथवा इकोनोमिक अथवा मनीमा आधारित थियो। दासको मालिकलाई पैसा भुक्तान गरिसकेपछि, तिरिसकेपछि मात्र एक दासले आफ्नो स्वतन्त्रता प्राप्त गर्न सक्दथ्यो। दासहरूको वा युद्धको समयमा बन्दी बनाएका सिपाहीहरूको रिहाई सठिक मूल्य वा फिरौतीको अथवा फिरौतीको भुक्तानीद्वारा मात्र सम्भव हुने गर्दथ्यो। दास वा सिपाहीको उद्धार वा छुटकाराको लागि तिरिएको उक्त रकमलाई दाम भन्ने गरिन्छ, दाम, प्राइस। जब बाइबलले हाम्रो छुटकाराको बारेमा बताउँदछ, यसको अर्थ हामी पनि दासत्वमा थियौँ भन्ने हुन्छ, हामी पनि दासत्वमा थियौँ, तर हामी कुनै शारीरिक अथवा आर्थिक, सामाजिक वा राजनैतिक दासत्वमा थिएनौ, हामी नैतिक दासत्वमा थियौँ, हामी आत्मिक दासत्वमा थियौँ, हामी पापको दासत्वमा थियौँ, हामी पापको दासत्वमा थियौँ। तर हामी दासत्वमा थियौँ भन्नुको अर्थ यो पनि होइन कि हामी पीडित थियौँ, हामी आफ्नो देशको हितको लागि लडिरहेको बेला दोषको कुनै कारण बिना कब्जा गरिएको, अर्को देशद्वारा कब्जा गरेको एक दास बनाइएको, एक वफादार सिपाही, देशको निम्ति लडिरहेको एक वफादार नागरिक जस्तो हामी थिएनौँ, जसको रिहाईको पलमा सारा देश मैदानमा उत्रिन्छ। तर दुर्भाग्यवश यो त्यस्तो थिएन, हामी पीडित नभई हामी अपराधी थियौँ, हामी दासत्वमा थियौँ, हामी आफ्नै कारणले गर्दा दासत्वमा थियौँ, हामी आफ्नै कारणले गर्दा, हामी दास आफ्नै पापको कारणले गर्दाखेरि दासत्वमा थियौँ, एक देशद्रोही र गद्दार नागरिक जस्तो थियौँ हामी। हामीले आफ्नो सृष्टिकर्ता परमेश्वरको विरुद्धमा राजद्रोह गर्यौँ, हामीले परमेश्वरको पवित्रतामाथि हमला गर्ने र उहाँको शासन अधिकारलाई हडप्ने हामीले कोसिस गर्यौँ, हामीले परमेश्वरलाई रिस उठाएको कारण उहाँको न्याय र क्रोध अन्तर्गत हामीले दण्ड र कैद प्राप्त गर्यौँ, हामी स्वतन्त्र हुने कुनै उपाय बिना न्याय र दण्डको लागि बन्दी भएका थियौँ, र केवल परमेश्वरले मात्र हामीलाई त्यस दासत्वबाट छुटकारा दिन सक्नुहुन्थ्यो। र पत्रुस भन्छन् कि परमेश्वरले हामीलाई आफ्ना पिता पुर्खाबाट आएका व्यर्थका कुराहरूबाट छुटकारा दिनुभएको छ, त्यो दासत्वबाट हामीलाई बचाउनु भएको छ, हामीलाई उक्कासिसक्नु भएको छ, उद्धार गरिसक्नु भएको छ। यहाँ व्यर्थका कुराहरूले हाम्रो उद्धारपूर्वको अवस्थालाई जनाउँदछ। पापको दास भएको कारण हामी एकपल्ट मूर्ख थियौँ, हामी एकपल्ट अटेरी थियौँ, बरालिएका थियौँ, किसिम किसिमका काम वासनामा हामी लागेका थियौँ, सुख विलासमा फँसेका थियौँ, दोष र डाहामा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्ने गर्थ्यौँ। बाहिरी रूपमा त्यो टाँसिएको धुलो झै पाप केवल हाम्रो बाहिरी समस्या मात्र थिएन, पाप हाम्रो भित्री समस्या थियो, हाम्रो हृदय खराब थियो, हामी पूर्ण रूपमा भ्रष्ट भएका थियौँ, पापले हाम्रो जीवन हरेक पक्षमा असर पारेको थियो, हाम्रो हृदय, हाम्रो मन, हाम्रो इच्छा, विवेक सबैमा पापको प्रदूषण परेको थियो। पाप हामीले हाम्रा पिता पुर्खाबाट प्राप्त गरेको उत्तरदान थियो, यो इन्हेरिटेन्स थियो। पहिलो मानिस आदमबाट सबै मानिसमा पाप फैलियो, आदममा सबै मानिस व्यर्थको जीवन जिउँछन्, त्यसकारण उद्धार नगरेको जीवन व्यर्थको जीवन हो। तपाईँ यदि यहाँनिर उद्धार नगरिएकाहरू मध्येको हुनुहुन्छ भने सायद तपाईँको जीवन ठिक छ अहिलेको लागि, तर त्यो व्यर्थको जीवन हो, त्यो तपाईँलाई चाँडै थाहा हुनेछ। त्यो मन परे त्यो लापरवाहीको जीवन हो, शरीर र पापमय स्वभावमा लागेको जीवनशैली हो। तर पत्रुस भन्छन् कि परमेश्वरले हामीलाई व्यर्थका कुराहरूबाट, पापको दासत्वबाट छुटकारा दिनुभयो। हाम्रो छुटकाराको स्रोत परमेश्वर हुनुहुन्छ। अघि मैले भन्दै थिएँ कि हाम्रो छुटकारा यो जुन शब्द छ यो चाहिँ अर्थसँग पैसासँग सम्बन्धित शब्द हो। कोही दासत्वमा छ भने उसलाई छुटकारा उसलाई दिलाउनको निम्ति त्यहाँनिर खर्च गर्नुपर्ने हुन्छ। त्यसो भने हाम्रो छुटकाराको मोल के थियो? पत्रुसले हामीलाई पहिले के थिएन भनी बताउँछन्। 18 खमा हेर्नुहोस् न, हाम्रो छुटकाराको मोल के थिएन? 18 सुन वा चाँदी जस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्याइएका होइनौ। यसको अर्थ हाम्रो छुटकाराको मोल सुन वा चाँदी थिएन। यसको अर्थ यो होइन कि सुन वा चाँदी जस्ता थोकहरूले हाम्रो छुटकाराको मोल अथवा दाम तिर्न सक्थ्यो। सुन वा चाँदी जस्ता नाश हुने थोकहरूद्वारा छुटकारा किन्न सकिन्न। केवल दासहरूलाई मात्र छुटकारा दिन सकिन्छ, तर प्राणलाई छुटकारा दिन सकिँदैन। हाम्रो छुटकाराको दाम त्यति सस्तो छैन। पत्रुसले हाम्रो छुटकाराको मोललाई सुन वा चाँदीसँग तुलना गरेर यो भन्न खोजिरहेका छन् कि हाम्रो छुटकाराको दाम सुन वा चाँदीभन्दा पनि मूल्यवान छ, सुन र चाँदीभन्दा पनि महान छ। 19 भन्छ, तर निष्कोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्याइएका छौ। ख्रीष्ट निष्कोट र निष्कलङ्क थुमा हुनुहुन्छ। जसरी मिश्र देशको दासत्वबाट इस्रायलीहरूको छुटकाराको लागि त्यहाँनिर निष्कोट थुमा मर्नु पर्दथ्यो। अघि भर्खरै हामीले प्रस्थान 12 हामीले त्यो घटनाबारे सुन्दै थियौँ। त्यसरी नै पापको दासत्वबाट हाम्रो छुटकाराको लागि निष्पाप येशू मर्नुभयो। ख्रीष्टको अनमोल रगतद्वारा हामी दाम तिरी छुट्याइएका छौँ। ख्रीष्टको रगत अनमोल छ किनकि ख्रीष्ट मात्र निष्पाप, निष्कोट र पापीको छुटकाराको योग्यको हुनुहुन्छ। यी तपाईँले मेरो साटोमा संसारको सबै मानिस मरेको भए तापनि हाम्रो पापको मोल तिरिने थिएन। भजन सङ्ग्रह 49:7-8 भन्दछ, कुनै मानिसले मोल तिरेर अर्कालाई कदापि छुटाउन सक्दैन वा परमेश्वरलाई उसको जीवनको मोल त्यसले दिन सक्दैन। जीवनको मोल बहुमूल्य हुन्छ, कुनै भुक्तानी कहिले यथेष्ट हुँदैन। त्यसकारण ख्रीष्ट नै हाम्रो लागि मर्नु आवश्यक थियो। ख्रीष्ट एक्लै यथेष्ट हुन्छ। क्राइस्ट अलोन इज सफिसियन्ट। यो कसरी हुनसक्छ? ख्रीष्ट नै हाम्रो निम्ति कसरी काफी हुनसक्छ? कसरी एकको मृत्युले अनगिन्ती पापी मानिसहरूको छुटकाराको निम्ति त्यो मूल्य पर्याप्त हुन सक्छ? किनकि प्रियहरू, क्रुसमा मर्नु नै येशु। म केवल एक साधारण मानिस होइन, साधारण गुरु होइन, ख्रिस्टियनहरूले बनाएको जबरजस्ती बनाएको ईश्वर होइन, क्रुसमा मर्नुहुने मानिस परमेश्वरको पुत्र हुनुहुन्छ। क्रुसमा मर्नुहुने येशु परमेश्वर हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ। त्यसकारण अनन्तका पुत्रले आफ्नो क्रुस, आफ्नो रगत क्रुसमा बगाउनु भएको कारणले गर्दाखेरि उहाँको रगतले अनगिन्ती पापीहरूको पाप क्षमा हुन सक्दछ। यदि तपाईँले आजसम्म येशूमाथि विश्वास गर्नुभएको छैन भने, तर तपाईँ यहाँ हामीसँग हुनुहुन्छ, संगति गर्नु भएको छ, यी कुरा तपाईँलाई खासै अर्थ लागिरहेको छैन होला, सेन्सलेस जस्तो भइरहेको छ होला, मूर्खता जस्तो सायद सुनिरहेको छ होला। तर हामी खुसी छौँ तपाईँहरू हामीसँग हुनुहुन्छ। तपाईँलाई जसले बोलाएर ल्याए पनि, तपाईँलाई जसले बोलाउनु भयो तपाईँलाई उहाँले एकदमै माया गर्नुहुँदो रहेछ भन्ने यसको अर्थ लाग्छ। यदि तपाईँलाई कसैले यहाँनिर चर्चमा जाउँ भनेर बोलाएर लिएको छ भने, तर यो म मौका लिन चाहन्छु र म तपाईँलाई आग्रह गर्न चाहन्छु कि तपाईँले पनि येशूको रगतमा भरोसा गर्नुहोस्, तपाईँले पनि येशूमा विश्वास गर्नुहोस्, तपाईँ पनि बाँच्नु सक्नुहुनेछ, तपाईँको पनि पाप क्षमा हुनेछ, तपाईँ पनि पापको दासत्वबाट छुटकारा पाउनुहुनेछ। आशा छ येशूमा, येशूले तपाईँलाई पनि बचाउन सक्नुहुन्छ। तपाईँ मेरो पाप धुनलाई त्यहाँ अरू कुनै थोक छैन, कुनै रगत छैन, कुनै धारा छैन, केवल येशूको त्यो रगतले मात्र तपाईँले मेरो पाप धोइदिन सक्नुहुन्छ। यदि त्यहाँ अर्को कुनै धारा हुन्थ्यो भने, हाम्रो पाप क्षमाको निम्ति अर्को त्यहाँ विकल्प हुन्थ्यो भने, परमेश्वरले आफ्नै पुत्रलाई संसारमा हाम्रो निम्ति पठाउनु हुने थिएन। तर त्यो अर्को कुनै उपाय छैन, यसको अर्थ उपाय छैन कि त ख्रीष्ट छैन भने त्यो उपाय छैन। त्यो प्रियहरू कृष्णमा विश्वास गर्नुहोस्। चङ्गाइ पाउनको निम्ति होइन, धनी हुनको निम्ति होइन, अमेरिका जानलाई होइन, पैसा पाइन्छ भनेर होइन, सब कुरो ठिक हुन्छ हाम्रो जीवन भनेर होइन, तर पापबाट क्षमा पाउनको निम्ति, परमेश्वरको आउँदै गरी क्रोधबाट मुक्ति पाउनको निम्ति, दासत्वबाट छुटकारा पाउनको निम्ति र स्वतन्त्र जीवन जिउनको निम्ति। सायद तपाईँ आज यो संसारमा आफ्नो सन्तुष्टि, आफ्नो उद्देश्य, आफ्नो अर्थ अरू संसारको कुनै थोकहरूमा खोजिराख्नु भएको छ होला, सायद सम्बन्धहरूमा खोजिराख्नु भएको छ होला। यदि मैले फलानालाई बिहे गरेँ भने म सबभन्दा संसारको खुसी मानिस बन्ने थिएँ, यदि मैले त्यो जागिर पाएँ भने मेरो भविष्य सुनिश्चित हुने थियो, मेरो करियर ठिक हुने थियो। तर प्रियहरू, केवल ख्रिस्ट मात्र हुनुहुन्छ जसले तपाईँले मलाई दिगो सन्तुष्टि दिन सक्नुहुन्छ, केवल ख्रिस्ट मात्र हुनुहुन्छ जसले तपाईँले मलाई तृप्त पार्न सक्नुहुन्छ, किनकि हामी केवल ख्रिस्टद्वारा तृप्त पारिनलाई बनाइएको हौ, संसारको थोकहरूद्वारा होइन। तर तपाईँ मिराजको पछि कुद्नु हुँदैछ, ख्रिस्टमा आउनुहोस्, तपाईँले वास्तविकता बुझ्नुहुनेछ अनि तपाईँ पनि दासत्वबाट छुटकारा पाई स्वतन्त्र जीवन जिउनुहुनेछ, वास्तविक सन्तुष्टि तपाईँले जान्नुहुनेछ। ख्रिस्टलाई चाखेर हेर्नुहोस् मेरा प्रियहरू, ख्रिस्टलाई जानेर हेर्नुहोस्। ख्रिस्ट नै हाम्रो छुटकाराको मोल हुनुहुन्छ। प्रियहरू, परमेश्वरले हाम्रो छुटकाराको दाम आफै तिर्नुभयो र हाम्रो उद्धार गर्नुभयो। यो दाम तिर्ने हामीसँग यो हामीसँग यो औकात थिएन। जसरी यो दासत्वमा भएको दासले आफ्नो छुटकाराको निम्ति उसले केही गर्न सक्दैन, हामी पनि त्यस्तै थियौँ, दासत्वमा थियौँ, हामीलाई बाहिरी सहयोगको खाँचो थियो, अनि त्यो बाहिरी सहयोग केवल परमेश्वर हुनुहुन्छ। उहाँले नै हाम्रो छुटकाराको त्यो दाम तिर्नुभयो र हाम्रो उद्धार गर्नुभयो। परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँ कन्जुसाई गर्नुहुन्न, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो र उहाँको एकमात्र पुत्र हाम्रो साटो मर्नलाई पठाएर हामी सबैको मोल तिर्नुभयो र हाम्रो ऋण चुक्ता गरिदिनुभयो। जे आई प्याकर भन्नुहुन्छ, हाम्रो छुटकारा फिरौती तिरेर किनिएको छुटकारा थियो। आवर रिडेम्पसन वाज अ ऱ्यान्सम बाई अ प्राइस। ख्रिस्टको रगतले हाम्रो पाप हरण गर्यो, ख्रिस्टको रगतले ईश्वरीय न्यायलाई सन्तुष्ट पार्यो, ख्रिस्टको रगतले परमेश्वरको क्रोधलाई साम्य पार्यो। येशु ख्रिस्टको एकपटक र सधैँको लागि भएको क्रुसको त्यो बलिदानले हाम्रा पापबाट हामीलाई छुटकारा दिनुभयो, हाम्रो पापको बोल तिरिदिनुभयो। वास्तवमा पुरानो करारको बलिहरू अन्तत ख्रिस्टको बलिमा आजभन्दा 2000 वर्ष पहिले पुरा भयो। जसै ख्रिस्ट एक निष्पाप र निस्तारको थुमाको रूपमा क्रुसमा टाँगिनुभयो। हिब्रु 10:1-10 यसरी लेखेको छ, किनभने व्यवस्थामा आउने उत्तम कुराहरूको खास रूप होइन तर तिनको छाया मात्र हो, यसकारण सालिन्दै नित्य चढाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन। नत्र त बलि चढाउने काम रोकिने थिएन र, किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुने थिएन। तर ती बलिदानहरूले सालिन्द पापको सम्झना गराउँछन्, किनकि साँढे र बोक्काहरूको रगतले पाप हरण गर्न असम्भव छ। येशु ख्रिस्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौँ। अबको केही छिनमा हामी प्रभुभोजको सेवामा जानेछौँ र हामी येशु ख्रिस्टको यही बलिदानपूर्ण मृत्युको हामी सम्झना गर्नेछौँ, घोषणा गर्नेछौँ। प्रियहरू, येशु निस्तारको थुमा हुनुहुन्छ, येशु हाम्रो निम्ति त्यो बलिको थुमा हुनुहुन्छ। पत्रुसले फेरि यहाँनिर ख्रिस्टको बलिदानलाई बुझाउन यहाँनिर पुरानो करारबाट थुमा यो शब्द सापट्टि लिइरहेका छैनन्। बरु पत्रुस यो भन्दैछन् कि पुरानो करार भएको जति पनि थुमा बलिको कुराहरू छन् ती सबै ख्रिस्टका प्रकार थिए, टाइप थिए। ख्रिस्टले बलिदानलाई बुझ्न, ख्रिस्टको बलिदानलाई बुझ्न परमेश्वरले आफ्ना जनहरूको दिमाग माइन्डलाई तयार गर्दै हुनुहुन्थ्यो। किनकि पद 20 यसरी भनेको छ, पद 20 तपाईँ बाइबलमा हेर्नुहोस्, उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो तर तिमीहरूका खातिर समयको अन्त्यमा प्रकट हुनुभयो। यसको मतलब पापीहरूलाई छुटकारा दिने परमेश्वरको उद्देश्य पछि आएको एक विचार वा दोस्रो योजना थिएन। यदि येशु ख्रिस्ट पहिलेबाटै नियुक्त हुनुभएको थियो भने यसको अर्थ यही हुन्छ कि पापीहरूलाई उद्धार गर्ने, पापीहरूको छुटकारा गर्ने यो परमेश्वरको यो उद्देश्य यो पछि आएर बनेको थिएन, यो पछि आएर बनेको योजना थिएन। आदम र हव्वाले पाप गरेपछि परमेश्वर छक्क पर्नु भएको थिएन. परमेश्वरले आफ्नो टाउकोमा हात राखेर ओ नो आदम र हव्वाले पाप गर्छ मैले सोचेकै थिइनँ, अब मैले तिनीहरूलाई तिनीहरूको पापहरूको सजाय दिनुपर्छ, अब त्यो सजाय मृत्यु हुनेछ, अब म के गरौँ, म यसो गर्नेछु, म तिनीहरूको ठाउँमा मर्नलाई अर्को मानिस पठाउनेछु. फेरि पक्कै पनि त्यस्तो भएको थिएन, पक्कै पनि त्यस्तो भएको थिएन. हाम्रो उद्धार परमेश्वरको दोस्रो योजना थिएन. ख्रिस्ट बलिको बोका बन्न पुगेको कोही साधारण मानिस हुनुहुन्थेन. यो समय सुरु हुनुभन्दा अघिदेखि नै परमेश्वरको हृदयमा कल्पना गरिएको थियो. ख्रिस्ट सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर हामीहरूको खातिर समयको अन्तमा प्रकट हुनुभयो. आजभन्दा लगभग 2000 वर्ष पहिले शुक्रबारको दिन, जसलाई हामी गुड फ्राइडे भन्छौँ, हिजो भर्खर हामीले संगति गुड फ्राइडे संगति गर्दैथ्यौँ, परमेश्वरको पुत्र येशू ख्रिस्ट मानिसको रूपमा प्रकट हुनुभयो र निर्दोष र निष्खोट पाठोको रूपमा, पापीहरूको छुटकाराको मोलको रूपमा क्रुसमा बलि हुनुभयो. निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रिस्टको अनमोल रगतद्वारा हामी दाम तिरी छुट्याइएका छौँ. पापीहरूलाई, हामी जस्तो पापीहरूलाई मृत्यु र पापको दण्डबाट छुटकारा दिन ख्रिस्टको रगत पर्याप्त थियो, पर्याप्त थियो, पुगिसर थियो. तर हामी कसरी निश्चित हुन सक्छौँ? हाउ क्यान वी बी कन्फिडेन्ट? हामी कसरी पक्का हुन सक्छौँ कि येशूको मृत्यु हाम्रो छुटकाराको निम्ति पर्याप्त थियो? एउटै यसको एउटै जवाब छ, ख्रिस्टको पुनरुत्थान त्यसको अकाट्य कारण हो, सरी प्रमाण हो. ख्रिस्टको पुनरुत्थान त्यसको अकाट्य प्रमाण हो. ख्रिस्टको मृत्यु हाम्रो पाप क्षमाको निम्ति पर्याप्त थियो, कारण ख्रिस्ट मृत्युबाट जीवित भई उठ्नुभयो. पद 21 हेर्नुहोस् न, उहाँद्वारा परमेश्वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रिस्टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, ताकि तिमीहरूको विश्वास र आशा परमेश्वरमा रहोस्. प्रिय, यदि 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 येशूको बलिदानपूर्ण मृत्यु हरेक बचाउने विश्वासको आधार र स्रोत हो भने ख्रिस्टको पुनरुत्थान हाम्रो विश्वासको जग हो, हाम्रो विश्वासको जग हो. यदि ख्रिस्ट मृतकबाट जीवित पारिनु भएको थिएन भने हाम्रो विश्वास व्यर्थ हुने थियो, हाम्रो यहाँको यो भेला व्यर्थ हुने थियो, हामीहरू अझसम्म हाम्रो आफ्नै पापमा हुने थियौँ, हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुने थियौँ. तर वास्तवमा ख्रिस्ट मृतकबाट जीवित भइसक्नु भएको छ, ख्रिस्ट मृत्युमाथि जीवित भई उठ्नु भएको छ. ख्रिस्टको पुनरुत्थान नै ख्रिस्टको बलिदान स्वीकार योग्य भयो, ख्रिस्टको बलिदानलाई परमेश्वरले ग्रहण गर्नुभयो भन्ने कुराको प्रमाण हो. हाम्रो जीवनमा पुनरुत्थानले ठूलो महत्व राख्दछ. यदि तपाईँ पुनरुत्थान भएर आज धेरै बुझ्न चाहनुहुन्छ भने भोलि बिहान 7 बजे तपाईँ यसै हलमा फर्किआउनुहोस्. भोलि बिहान 7 बजे यसै हलमा हामी पुनरुत्थानको सेवा गर्दैछौँ. हाम्रो केसिबिसीका पास्टरीय सहायक हनोक साम्पाङले हामीलाई पहिलो कोरिन्थी 15 अध्यायबाट पुनरुत्थानको महत्त्वबारे सिकाउनुहुनेछ. कृपया उपस्थित हुने योजना बनाउनुहोला, कृपया प्रायोरिटीमा राख्नुहोला. प्रियहरू, हाम्रो उद्धार ख्रिस्टको पुनरुत्थानमा निर्भर छ. त्यति मात्र होइन, परमेश्वरमाथि हाम्रो विश्वास र आशा पनि ख्रिस्टको पुनरुत्थानमा निर्भर गर्दछ. यदि परमेश्वरमाथि तपाईँको विश्वास तपाईँले यदि राख्नुभएको छ भने, तपाईँले परमेश्वरमाथि आशा राख्नुभएको छ भने, यो केवल ख्रिस्टको पुनरुत्थानको शक्तिको कारणले गर्दाखेरि मात्र भएको हो. ख्रिस्ट सृष्टिभन्दा अघिबाट नियुक्त हुनुभएको थियो, तर समयको अन्त्यमा मानव रूपमा प्रकट हुनुभयो, क्रुसमा बलि हुनुभयो, मृतकबाट जीवित हुनुभयो, र उहाँलाई पिताले महिमा दिनुभयो, र यो सबै मार्फत हामी परमेश्वरमा आशा राख्दछौँ. त्यसकारण पत्रुस आग्रह गर्दछन्, पत्रुसले सबै कुरा किन बताइरहेका छन्, हाम्रो छुटकाराको मोलबारे पत्रुसले किन बताइरहेका छन्? किनकि पत्रुस चाहन्छन् कि हामीले हाम्रो सम्पूर्ण प्रवासको समय डरसँग बिताउँ. तपाईँ र मैले हाम्रो सम्पूर्ण प्रवासको समय, हाम्रो सम्पूर्ण समय डरसँग बिताउनुपर्छ. तपाईँको छुटकाराको दाम सस्तो थियो, एकदमै चिप थियो जस्तो गरी तपाईँ नजिउनुहोस् प्रियहरू. तपाईँको लागि को मर्नुभयो भने थाहा नभए जस्तो व्यवहार गर्न छाडिदिनुहोस्. परमेश्वरको अनुग्रहलाई सस्तो देखाउने जीवन नबिताउनुहोस्. हो, परमेश्वरको अनुग्रह सित्तैको थियो, तर यो सस्तो थिएन, सस्तो थिएन. God's grace was free, but it was not cheap. तिम्रो पत्रुस भन्दा चाहिँ प्रिय विश्वासीहरू तिमीले यो जान तिमीहरूको छुटकाराको मोल के हो त्यो थाहा गर कि तिमीहरू नासुने थोकहरूको दाम तिमी छुट्याएका होइनौ तर परमेश्वरको आफ्नै पुत्रको रगतद्वारा तिमीहरू छुट्याएका हो यो जानेर तिमीहरू तिमीहरूको छुटकाराको मोल एकदमै बहुमूल्य छ महँगो छ भन्ने जानेर तिमीहरूले आफ्नो प्रवासको जीवन डरसँग बिताओ परमेश्वरको भयमा बिताओ परमेश्वरको आदर भक्तिमा बिताओ परमेश्वरलाई प्राथमिकतामा राखेर बिताओ प्रिय संसारले परमेश्वरको डर राख्दैन तिनीहरूको आँखाको सामान्य परमेश्वरको भय छैन तर तपाईँ र म संसारको होइन तपाईँ र म फरक छौँ तपाईँ र म ख्रिस्टको रगतले किनिएका छौँ ख्रिस्टद्वारा अब परमेश्वर हाम्रो पिता बन्नुभएको छ त्यसकारण आफ्नो प्रवासको सम्पूर्ण समय परमेश्वरको भयमा बिताउनुहोस् चार्ल्स स्पर्जन भन्नुहुन्छ परमेश्वरको डर नै अरू डरहरूको मृत्यु हो एउटा शक्तिशाली सिंह जस्तै हो जसले यस अघि भएको अन्य सबै डरहरू लखेट्छ आज संसारमा जस्तै तपाईँ प्रवासी जीवन बिताउनुहुन्छ तपाईँलाई के कुराको डर लाग्छ केको डर लाग्छ तपाईँलाई तपाईँले जेको डर माने तापनि तपाईँको डर जेसुकै भए तापनि जब तपाईँ परमेश्वरको भयमा जीवन सुरु गर्नुहुन्छ परमेश्वरको भयले अरू सबै भयलाई लखेट्नेछ आउनुहोस् हामी प्रार्थना गरौँ